कोरोना वायरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति कार्यक्रम हेलो भन्सिनामा
सहभागी श्रोता नमस्कार। कोरोना भाइरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति कार्यक्रम लहर हेलो भन्छिन आमाको यो साताको नयाँ 19 श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म सरिता। कोरोना भाइरस रोग अर्थात् कोविड 19 संक्रमणको जोखिम बढिरहेको भए तापनि संक्रमणबाट सुरक्षित रहेर जनजीवन सामान्य बनाउने कोसिस भइरहेको अहिलेको अवस्थामा यसको संक्रमणबाट जोगिने उपायका बारेमा नयाँ एवं नवीनतम जानकारी दिने र यस सम्बन्धमा तपाईँका प्रश्न एवं जिज्ञासाहरूको जवाब खोज्ने उद्देश्यका साथ रेडियो कार्यक्रम लहर भन्छिन आमाको परिपूरक श्रृङ्खलाको रूपमा हेलो भन्छिन आमा प्रस्तुति रचना र निर्माण गरिएको हो। यस कार्यक्रममा हामी कोरोना भाइरसको संक्रमण रोकथाम, संक्रमितको उपचार र उपचारपछि परिवार तथा समाजमा पुनर्स्थापना जस्ता महत्वपूर्ण सवाल सरोकारमा सूचना र जानकारीमूलक सन्देश दिने प्रयास गर्नेछौ। यो कार्यक्रम तपाईँले रेडियो नेपाल राष्ट्रिय नेटवर्कबाट हरेक शनिबार बिहान 10 बजेको समाचारपछि र देशैभरिका करिब 150 भन्दा बढी एफएम स्टेशनहरूबाट हरेक साता यसै समयमा नियमित सुन्न सक्नुहुन्छ। सहभागी श्रोता, गएको साता हामीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धमा तपाईँका प्रश्न तथा जिज्ञासामाथि हाम्स हस्पिटल काठमाडौँमा सेवारत क्रिटिकल केयर विशेषज्ञ डाक्टर सविन कोइरालाका जवाफ सुन्यौं। अनि कोरोना संक्रमणको यो भयावह स्थितिमा हामी आफै कसरी सुरक्षित रहने, साथै संक्रमण रोग तथा सम्भावित अवस्थाका लागि आवश्यक तयारीका सम्बन्धमा चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगंजका एसिस्टेन्ट प्रोफेसर इपिडेमियोलोजिस्ट डाक्टर गम्भीर श्रेष्ठका उपयोगी सुझावहरू पनि सुनेका थियौं। कार्यक्रमको 19 श्रृङ्खलामा आज हामी कार्यक्रम भन्ची नामकको फेसबुक पेज तथा मेसेन्जर अनि आइभीआर मार्फत आएका तपाईँका प्रश्न तथा जिज्ञासामा चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगंजका छातीरोग विशेषज्ञ एवं कोविड व्यवस्थापन समिति संयोजक डाक्टर सन्त कुमार दासका जवाफ सुन्नेछौ। त्यसै गरी कोरोना भाइरस संक्रमण महामारीले श्रम बजार र अर्थतन्त्रमा पारेको प्रभावका साथै प्रभाव न्यूनीकरणका लागि भइरहेका पहल तथा प्रयासहरूका सम्बन्धमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेसँग गरिएको उपयोगी कुराकानी पनि प्रस्तुत गर्नेछौ। साथमा अन्य सचेतनामूलक सामग्री पनि हामीसँग छन्। अबको करिब आधा घण्टा हाम्रो यो साप्ताहिक प्रस्तुति सँगै सुनेर साथ दिनुहोस् है। सहभागी श्रोता, रेडियो कार्यक्रम भन्सी नामाको फेसबुक पेज तथा मेसेन्जरमा सन्देश पठाएर हाम्रो आइभीआर नम्बर 1660100457 र 9801100000 रेकर्ड गरेर कोरोना भाइरस अर्थात् कोविड 19 सम्बन्धित धेरैभन्दा धेरै श्रोताले विभिन्न बस्ती समुदायहरूबाट जिज्ञासा पठाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताको लागि सहभागी तपाईँप्रति हामी आभारी छौँ। कोरोना भाइरस रोग अर्थात् कोविड 19 सम्बन्धी तपाईँहरूका तिनै प्रतिनिधिमूलक प्रश्न तथा जिज्ञासाहरू लिएर हामीले चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगंजका छातीरोग विशेषज्ञ एवं कोविड व्यवस्थापन समिति संयोजक डाक्टर सन्त कुमार दाससँग कुराकानी गरेका छौँ। अबको क्रममा सुनौ यो कुराकानी। यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
यहाँको लागि हाम्रो श्रोताले सोध्नु भएको पहिलो प्रश्न आइभीआर मार्फत छ। हृदय झाले रूपन्देहीबाट प्रश्न गर्नुहुन्छ। मेरो गाउँबाट बोर्डर जम्मा 1 किलोमिटरको दूरीमा छ। बोर्डरबाट धेरै मानिसहरू भित्रदैछन् जसकारण समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलने डर त्रास बढिरहेको छ। समुदाय स्तरमा फैलनबाट कसरी बचाउने होला भनेर उहाँले प्रश्न गर्नुभएको छ।
समुदाय स्तरमा अब धेरै ठाउँमा अहिले फैलिसकेको अवस्था पनि हो र यसलाई समुदाय स्तरमा फैलिनबाट रोक्नलाई सबभन्दा पहिला त हामी पब्लिक नै सचेत हुनुपर्छ। एउटा त अब गाउँमा कुनै नयाँ मान्छे आयो, कुनै बाहिरबाट बोर्डर पारीबाट आयो वा संक्रमित एरियाबाट आयो भने त्यो व्यक्तिलाई 2 हप्तासम्म कम्तीमा क्वारेन्टाइन गर्नुपर्ने हुन्छ। त्यो क्वारेन्टाइन चाहिँ अब त्यो गाउँको गाउँपालिकाले वा नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइन स्थल पनि हुन सक्छ वा सम्बन्धित व्यक्ति आफ्नै घरमा पनि म क्वारेन्टाइनमा बस्न चाहन्छु भन्यो भने नगरपालिका या गाउँपालिकाको स्थानीयको निगरानी कोठीमा बस्न सक्नुहुन्छ, तर दुई हप्तासम्म बाहिर चाहिँ गाउँमा हिड्डुल गर्न पाइँदैन नयाँ व्यक्ति। यसमा स्ट्रिक नियम लगाउनु पर्ने हुन्छ, एक नम्बर कुरा। दुई नम्बर कुरा, आफैमा पनि हामी गाउँमै बसिराखेको मान्छेहरू पनि एकै ठाउँमा भेला हुनु हुँदैन, नजिक नजिक बसेर कुरा गरेर बस्नु हुँदैन, कम्तीमा 2 मिटरको डिस्टेन्स बनाएर बस्नु पर्ने हुन्छ, भिडभाड गाउँमा गर्नु हुँदैन, सबैले मास्क लगाउनै पर्ने हुन्छ, र गाउँमा भोज भतेरदेखि लिएर भिडभाड हुने कुराहरू के पनि गर्नु हुँदैन, र 3-4 जना भन्दा बढी मान्छेहरू पनि भेला हुनु हुँदैन। त्यसै कुरामा ध्यान दियो भने हामीले सर्नबाट रोक्न सकिन्छ।
अर्को प्रश्न फेसबुक मार्फत जगत सिंह एरीले दार्चुलाबाट प्रश्न गर्नु भएको छ। हाम्रो देशमा कोरोना भाइरस संक्रमितको दर बढ्दै जाँदा यसको त्रास गाउँमा पनि बढ्दै गइरहेको छ, र नेपाल सरकारले एउटा घर एक PCR टेस्ट गर्न केही योजना बनाइरहेको छ कि सरकारले भनेकै नियम पालना गरेर बस्ने होला त हामी, भनेर जिज्ञासा गर्नुभएको छ।
सबभन्दा पहिला त हामी आफू नै बच्ने हो, आफू नबचिकन PCR टेस्टले चाहिँ रोगलाई नियन्त्रण गर्न सक्दैन। पहिलो कुरो त PCR पनि लक्षण नभएको मान्छेमा सेन्सिटिभ टेस्ट होइन। प्रब्लम के भयो भने PCR गर्यो, नेगेटिभ देखियो, ए म त संक्रमित छैन भने ढुक्क भएर कुनै सुरक्षाको मापदण्डहरू प्रयोग नगरिकन अगाडि बढ्यो भने त्यो झन् खतरनाक हुन्छ। त्यही भएर आफू चाहिँ सुरक्षाको मापदण्डहरू जुन सरकारले भनिराखेको छ, जुन अघि पनि मैले भने, यी कुराहरूमा ध्यान दिनै पर्ने हुन्छ। अब जहाँसम्म PCRको कुरा छ, PCR पनि अब सबै जनतालाई र सबैलाई गरेर त्यो फाइदा पनि छैन, सम्भव पनि छैन। त्यही भएर लोकालिटी अनुसार, जस्तो अब एउटा परिवारमा 5 जना मान्छे छ भने 1 जनाको गर्दाखेरि त्यो परिवारको स्थिति के छ भनेर थाहा हुन्छ। त्यही भएर त्यो एउटा त एक परिवार एक PCR गर्ने भने त राम्रो नीति हो, तर त्यो गर्दैमा चाहिँ त्यसबाट नेगेटिभ भयो भने आफू चाहिँ सुरक्षा मापदण्ड बिना चाहिँ बस्न मिल्दैन।
कुमार रम्तेलले IVR मार्फत प्रश्न गर्नुहुन्छ। अहिले कोरोना भाइरस संक्रमणका बिरामी बढिरहेका छन् भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। यस्तो हुनुको कारण क्वारेन्टिनमा हुने लापरवाहीले हो कि उपचारमा नै कुनै कमजोरी भइरहेको छ, या लकडाउन खोलेका कारण सावधानी नअपनाउँदा यस्तो समस्या आएको हो?
हो, संक्रमित बढ्दै गयो भने, अब जस्तो पहिला केही समय अगाडि जुन हाम्रो संक्रमितहरू बढेको थियो त्यो सबै जसो चाहिँ क्वारेन्टाइनमा भएको मान्छेहरू थियो। क्वारेन्टाइनमा भएको मान्छेहरू धेरै जसो बाहिर काम गर्ने, विदेशमा इन्डियामा काम गर्ने, उनीहरू चाहिँ 20-15-40-45 वर्षको मान्छेहरू, त्यही भएर मृत्यु दर त्यति थिएन। तर अहिले जुन केसहरू देखिराखेको छ त्यो सबै चाहिँ समाजबाट देखिराखेको छ, जहाँ कि न कुनै कन्ट्याक्ट हिस्ट्री छ न ट्राभल हिस्ट्री छ। र समाजमा त हाम्रो सबै किसिमको मान्छे हुन्छ, वृद्ध वृद्धा पनि हुन्छ, विभिन्न रोगले थलिएका मान्छेहरू पनि हुन्छ, र त्यस्ता व्यक्तिहरूलाई जसको शारीरिक रूपमा कमजोर छ, अरू रोगहरू छ, त्यस्ता व्यक्तिलाई यो भाइरसले समात्यो भने मृत्यु दर स्वतः बढ्ने नै हुन्छ। त्यही भएर अहिले पछिल्लो केसमा हाम्रो मृत्यु दर बढ्नुको कारण के हो भन्दाखेरि यो संक्रमितहरू समाजबाट आएको हो र यो बढ्ने क्रम अहिले जारी रहन्छ, र लकडाउन खोलेपछि यो वात्तै बढेको देखिन्छ। डाटाहरू हेर्दाखेरि समाजमा वात्तै गएको देखिन्छ। त्यही भएर कस्तो रूपमा लियो भन्दाखेरि हामीले लकडाउन सरकारले खुकुलो गरेको हो, सरकारको पनि आफ्नै बाध्यता थियो, आर्थिक बाध्यताले लिएर विभिन्न कुराहरू थियो होला, जनदबाव थियो, खोल्नु पर्यो, खोल्नु भयो सरकारले। तर हामीले चाहिँ त्यसलाई के लियौँ भन्दाखेरि, अब त कोरोनालाई जित्यौँ, हामी त अब केही डर छैन भन्ने हिसाबले लियौँ र सावधानीहरूमा हामीले अप्नाएनौँ, र जसले गर्दा यो अहिलेको स्थिति आएको हो।
विरास बाबु थापा र जित बहादुर घरतीले बाँकेबाट फेसबुक मार्फत प्रश्न गर्नुहुन्छ। नेपालमा बिना लक्षण कोरोना पुष्टि भएको छ, यो के कारणले होला? के बिना लक्षण कोरोना देखिन्छ?
कोरोना इन्फेक्सन हुँदैमा सबैले लक्षण देखाउँछ भन्ने छैन, र संसारभरिको अध्ययनले पनि के देखिएको छ भन्दाखेरि लक्षण भएको मान्छे चाहिँ 20-25% मात्रै हुन्छ, कसै कसै ठाउँमा 30%सम्म छ, र 70-80% लक्षण बिनाकै मान्छे हुन्छ। त्यही भएर कसैलाई इन्फेक्सन भयो, भाइरसले समात्यो, र त्यो व्यक्तिको रोगसँग लड्ने क्षमता राम्रो छ भने त्यो व्यक्तिले लक्षण नदेखाउन सक्छ। त्यही भएर लक्षण नहुँदैमा कोरोना छैन भन्न मिल्दैन।
सीता बमले बाँकेबाट IVR मार्फत प्रश्न गर्नुहुन्छ। कोरोना भाइरसको महामारीका कारण मानसिक समस्या देखिएको छ र आत्महत्या गर्नेको संख्या पनि बढिरहेको छ, यसलाई कसरी कम गर्ने या यो समस्याबाट कसरी बाहिर निस्कने?
कोरोना भनेको के हो भन्दा यो तुरन्तै हाम्रो माझबाट जाने कुरा होइन, र यो लामो समयसम्म बसिराख्ने हुन्छ, र कोरोना सँगै हामीले आफ्नो जीवनयापनहरू अगाडि बढाउनु पर्ने हुन्छ। खालि फरक के हो भन्दाखेरि अहिले पिक भएको बेलामा चाहिँ अलिक बढी नै सचेत हुनुपर्ने हुन्छ, र जब यो आफ्नो लेभलमा आउँछ त्यति बेला पनि सुरक्षाको मापदण्ड त अप्नाउनै पर्छ, त्यो सँगसँगै आफ्नो जीवनयापन पनि अगाडि बढाउनु पर्ने हुन्छ। र यो चाहिँ लाग्दैमा मान्छेको मृत्यु हुन्छ भन्ने छैन, अहिलेसम्म पनि डाटाहरूले हाम्रै देशको डाटामा 0.3% को मात्रै मृत्यु भएको छ लागेका मध्ये। त्यही भएर यो लाग्दैमा मृत्यु हुन्छ भन्ने छैन, र जुन कुरो मान्छेको मनमा बसिसकेको छ कोरोना भनेको यस्तो, कोरोना भनेको उस्तो लाग्यो भने सबै समाप्त हुन्छ, यी कुराहरू चाहिँ हामीले जानकारी गराउनु पर्ने हुन्छ। र स्थानीय लिडरहरूले, स्थानीय क्लबहरूले यी कुरा जनता माझ लानु पर्ने हुन्छ, र सरकारले पनि आफ्नो लेभलबाट गर्न त विद्युतीय सञ्चार माध्यम पत्र प्रक्रिया मार्फत पनि भन्ने गरेकै छ। यो पुग्यो भने सायद मान्छे जुन त्रास छ नि कोरोनाको, त्यो त्रासलाई चाहिँ हामीले म्यानेज गर्न सक्यो भने यो आत्महत्या दर जुन बढेको छ त्यसलाई कम गर्न सकिन्छ।
आफ्नो नाम ठेगाना नखुलाउनु भएका श्रोताले रूपन्देहीबाट आइभीआर मार्फत प्रश्न गर्नुभएको छ। कोरोना भाइरस संक्रमणका केसहरू बढ्दै जाँदैछन् जसकारण अस्पतालमा बेडको पनि अभाव हुन सक्छ, यदि यस्तो भएमा बिरामीहरू कहाँ राख्नुहुन्छ?
एकदम सही प्रश्न हो। अब अहिले नै काठमाडौँ जस्तो ठाउँमा, बिरगञ्ज जस्तो ठाउँमा जहाँ जहाँ हटस्पोट भएको छ त्यहाँ बेडको अभाव भइ नै सकेको छ, र यो कुरो चाहिँ हाम्रो स्वास्थ्य मन्त्रालयको प्रवक्ताले पनि भनिसक्नु भएको छ। किनभने केस बढ्दै गएपछि लक्षण नभएका केसहरूलाई त हामी होम आइसोलेसन घरमै राख्न सक्छौँ र राखिराखेको पनि छौँ, लक्षण भएका केसहरूलाई जसलाई सास फेर्न गाह्रो छ, ज्वरो आइरहेछ, त्यस्तोलाई घरमा राख्न सकिन्न, त्यसलाई त हस्पिटल ल्याउनै पर्ने हुन्छ। र अहिले तपाईँले पत्र पत्रिकामा सुनिराख्नु भयो होला, काठमाडौँमा चाहिँ विभिन्न जुन कोरोनाको लागि छुट्याएको हस्पिटलहरूको बेडहरू सबै फुल भइसकेको छ, जसले गर्दा अहिले चाहिँ अरू हस्पिटलहरूलाई पनि सरकारले चाहिँ आफ्नो आफ्नो हस्पिटलको टोटल बेडको 20% कोरोनाको लागि छुट्याउनु भनेर सूचना जारी गरिसकेको छ। यसो गर्दाखेरि अहिले तत्काललाई त म्यानेज हुन्छ, तर योभन्दा पनि अब तीव्र रूपमा बढ्दै गयो भने छुट्टै अब टेम्पोररी हस्पिटलहरू 500 बेडको 1000 बेडको हस्पिटलहरू बनाउनु पर्ने हुन्छ, सायद सरकार त्यसको लाइनमा पनि सोचिराख्नु भएको छ।
फेसबुक मार्फत विनोद श्रेष्ठजीले प्रश्न गर्नुहुन्छ, लाग्छ जनताहरू कोरोना छैन जस्तो गरिरहेका छन्, अब के भनौ, यो लापरवाहीले भोलि के हुने हो, यसको दोष त हामी जनता नै हुने होला नि?
हो, सही कुरा हो, उहाँले भन्नुभएको एकदम सही कुरा हो। हामीले लकडाउन जुन खोकलो गर्यो, खोकलो भएपछि हामीले मैले अघि पनि भने कोरोना जितेसर नै व्यवहार गर्न थाल्यो र लापरवाही गर्न थाल्यो, मास्क लगाएनौ, लगाए पनि राम्रोसँग लगाएनौ, सही तरिकाले लगाएनौ, यसले गर्दा चाहिँ यो संक्रमण बढेको र अझ पनि हामीले त्यस्तै तरिकाले लापरवाही गर्यो भने, र थाहा छ नेपालको हेल्थ सिस्टम, नेपालको हस्पिटलहरूले केस बढेमा त्यसलाई धान्न सक्ने अवस्था छैन, भनेपछि हामी कहाँ जान्छौँ त, हामी कहाँ उपचार गराउँछौँ? त्यही भएर त्यसको लागि चाहिँ अहिले बेलै नै सोच्नु राम्रो हो, र अहिले नै हामी सचेत भयौँ भने भोलि हामी दुख पाउनेछौँ र उपचार गर्ने ठाउँ पाउने छैन।
रेडियो कार्यक्रम लहर हेलो भन्छिन आमामा अहिले हामी चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगंजका छाती रोग विशेषज्ञ एवं कोविड व्यवस्थापन समिति संयोजक डाक्टर सन्त कुमार दाससँग कोरोना भाइरस संक्रमणका बारेमा तपाईँका प्रश्न जिज्ञासामा जवाफ लिइरहेका छौँ। हामीलाई अर्को प्रश्न फेसबुक मार्फत आएको छ। तर्क सिजापतिले प्रश्न गर्नुभएको छ फेसबुक मार्फत, कोरोना भाइरस लागेको मान्छेलाई पूर्ण निको हुन कति दिन लाग्छ? निको भएको मानिसको शारीरिक अवस्था अरू व्यक्तिको जस्तै हुन सक्छ?
लक्षण बिनाको कोरोना भाइरस छ भने त त्यसलाई शारीरिक अवस्थामा त केही पनि फरक पार्दैन, त्यो इन्फेक्सन भएको 10 दिनपछि त्यो स्वतः निको भएर जान्छ र त्यसले अरू व्यक्तिमा सार्दैन पनि। अब लक्षण भएको कोरोना भाइरस जसलाई श्वास प्रश्वासमा समस्या छ, तिनीहरूमा पनि यदि अर्ली अवस्थामा छिटो क्लियर गर्न पायो भने त्यसले पनि लङ टर्म अब असर चाहिँ धेरै हुँदैन, तर इन्फेक्सन क्लियर हुनलाई लामो समय लागेको छ भने वा अरू शारीरिक अरू बिमारीहरू छ भने त्यस्तो व्यक्तिहरूमा चाहिँ कोरोना भाइरसको इन्फेक्सन ठिक भइसकेपछि पनि यसको असर लामो समयसम्म रहिराख्ने हुन्छ, जुन विभिन्न अध्ययनहरूले देखाएको छ, श्वास प्रश्वासको समस्याहरू, मुटुको समस्याहरू त्यो लामो समयसम्म भइराख्न सक्छ, र त्यस्तो चाहिँ सबै व्यक्तिलाई हुँदैन। जसको पहिलादेखिकै केही अरू शारीरिक मुटुको र फोक्सोको समस्याहरू छ भने त्यस्तो व्यक्तिहरूमा वा जसको भाइरल क्लियर हुनलाई धेरै समय लागेको छ त्यस्तो व्यक्तिहरूमा मात्रै यो समस्या आउँछ, अरूमा चाहिँ पूर्ण रूपमा निको भइराखेको छ।
उहाँकै अर्को प्रश्न थियो, निको भएको मानिसको शारीरिक अवस्था अरू व्यक्तिको जस्तै हुन सक्छ?
हुन सक्छ, 100% त हुँदैन, तर लगभग 70-80% चाहिँ अरू व्यक्तिको जस्तै हुन्छ।
पुष्पाजीले फेसबुक मार्फत प्युठानबाट हामीलाई प्रश्न गर्नुभएको छ, कोरोना भाइरसको संक्रमणबाट जोगिन साबुन पानीले हात धुनुको साटो तातो पानीले हात धुँदा के होला?
कोरोना भाइरसको के हुन्छ भन्दाखेरि भाइरस बोसी तत्व हुन्छ, त्यो चाहिँ साबुनले हात धुने बित्तिकै त्यो मरेर जान्छ, र तातो पानीले मात्रै धुँदाखेरि त्यो इफेक्टिभ हुँदैन। त्यही भएर हामीले हात धुँदाखेरि बरु साबुन र तातो पानीले धुँदा झन् बेटर, साबुन पानीले धुँदा पनि राम्रो, अति नै उत्तम, तर तातो पानीले मात्रै चाहिँ हुँदैन।
फेसबुक मार्फत रचना राईले भोजपुरबाट प्रश्न गर्नुहुन्छ, यो कोरोना भाइरस लाग्दा बढी मात्रामा तातो पानी पिउनु पर्छ भन्नुहुन्छ, रोग निको भएको कति समयसम्म तातो पानी पिउनु पर्छ, रोग निको भएपछि चिसो पानी खाँदा केही असर गर्छ कि गर्दैन?
त्यस्तो तातो पानी पिउने र चिसो पानी पिउनेसँग रोगको त खासै त्यस्तो सम्बन्ध छैन। अब नर्मली पनि अब कोरोना भनेको पनि अब यो रुगाखोकीहरू जस्तै लक्षण लिएर आउने हो, र युजुअली हामीले रुगाखोकी चिसो लागेको बेला तातो पानी पिउँछौँ भन्नेको मात्रै हो, कोरोनासँग यसको सिधा सम्बन्ध छैन, त्यो आफूमा डिपेन्ड गर्छ, कुनै रिकमेन्डेसन छैन त्यसको।
यसै गरी हामीले आइभीआर र फेसबुक मार्फत दुईजना श्रोताले एकै खालको प्रश्न गर्नुभएको छ, अमृता सेवाङ र कोपिला अधिकारी धादिङ र सन्तोष कार्कीले प्रश्न गर्नुभएको छ, कोरोना भाइरसका मुख्य लक्षणहरू उच्च ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु भन्ने सुनेकी छु, स्तनपान गराइरहेकी आमालाई कोभिड देखिएमा नियमित रूपमा बच्चालाई आमाको दुध खुवाउन हुन्छ कि हुँदैन?
मिल्छ, अब यसको बारेमा अहिले WHO वर्ल्ड हेल्थ अर्गनाइजेसनले पनि भनिसकेको छ, कोभिड पोजिटिभ भएको आमाले बच्चालाई नियमित रूपमा दुध खुवाउन मिल्छ, र आमाले के गर्नुपर्छ, मास्क लगाएको हुनुपर्छ, बच्चालाई छुँदाखेरि हात धोएर मात्रै छुनुपर्छ, र दुध खुवाइसकेपछि आमा भन्दा बच्चालाई टाढा राख्नुपर्छ। त्यसरी गर्यो भने हामी नियमित रूपमा दुध खुवाउन सक्छौँ, दुधबाट भाइरस सर्दैन।
फेसबुक मार्फत दिपेन्द्र विष्टजीले सोध्नुहुन्छ, कोरोना संक्रमणबाट निको हुने नेपाल लगायत विश्वभरमा 1 करोड भन्दा बढी छन्, तिनीहरूलाई पुनः कोरोना लाग्दैन भनिन्छ, के यो साँचो हो?
सुरुमा यसको बारेमा अलिकति दुविधा जस्तो थियो, कोरियामा र चाइनामा जुन पछिल्लो चोटि पहिला संक्रमित भइसकेको र संक्रमित भएर निको भइसकेको मान्छेहरूमा फेरि भाइरस देखिएपछि यसमा प्रश्न उठेको थियो, तर पछि अध्ययनहरूले के देखायो भन्दाखेरि त्यो पछि फेरि पोजिटिभ देखिँदैमा त्यो संक्रमण होइन, त्यो डेड भाइरसको टिस्युहरू पछि पनि पोजिटिभ देखिन सक्छ। त्यही भएर अहिलेसम्म के सिद्ध भएको छ भन्दाखेरि एकचोटि संक्रमित भएर निको भइसकेको मान्छेमा फेरि कोरोना भाइरसको इन्फेक्सन हुँदैन भन्ने कुरा चाहिँ सही हो।
यहाँले भर्खरै जवाफ दिनुभएको सँग मिल्दोजुल्दो अर्को प्रश्न हामीलाई सूचना रायमाझीले अर्घखाँचीबाट फेसबुक मार्फत सोध्नु भएको छ, चीन तथा कोरियामा कोरोना भाइरस संक्रमण निको भएका व्यक्तिहरूको फोक्सोमा समस्या देखेको समाचार सुन्नमा आएको छ, यो समाचारमा कतिको सत्यता छ, साथै कोरोना भाइरस संक्रमण निको भएका व्यक्तिहरूमा अन्य रोगहरूको जोखिमको सम्भावना कति हुन्छ?
अब यसमा कस्तो छ, जुन अघि मैले भने नि 20% जतिमा चाहिँ पछि पनि समस्या रहिराख्न सक्छ, यो समस्याहरू के हो भन्दाखेरि फेरि देखिएको भन्दा पनि सुरुकै पूर्ण रूपमा निको नभएको समस्याहरू हो, र पछि गएर त्यो अध्ययन गर्दाखेरि त्यो थाहा पाएको हो, तर त्यो व्यक्ति चाहिँ कम्प्लिट रूपमा कोरोनाबाट त निको भयो, तर कोरोनाले गरेको खराबी जुन थियो नि शरीरमा हानि, त्यसबाट निको हुन सकेन के, र त्यो पछि अध्ययन गर्दाखेरि त्यो देखिएकोले चाहिँ फेरि भएको भनेर भनियो, तर त्यो फेरि भएको होइन, पहिला नै कम्प्लिट रूपमा निको नभएको हो, त्यस्तो चाहिँ 15-20% केसहरूमा त्यस्तो हुन्छ। र जहाँसम्म अर्को रोग के हुन्छ भन्दाखेरि कोरोना भएको मान्छे र कोरोनाबाट निको भइसकेको मान्छेलाई अर्को रोग बढी लाग्छ भन्ने त्यस्तो कुनै अध्ययनले देखाएको छैन।
आजको लागि अन्तिम प्रश्न सीमा पुनले फेसबुक मार्फत सोध्नु भएको छ, कोरोना भाइरसबाट बच्न हाम्रो देशको एकमात्र विकल्प लकडाउन मात्रै हो त?
होइन, लकडाउन त कोरोनाबाट बच्ने विकल्प हुँदै होइन। लकडाउन भनेको के हो भन्दाखेरि केही समयको लागि लकडाउन गरेर कोरोनाबाट लड्नलाई गर्ने कामहरू गर्नलाई दिएको समय मात्रै हो। जुन हाम्रो देशमा लकडाउनको बेलामा हामी त्यो काम गर्न सकेनौँ, जसले गर्दा चाहिँ लकडाउन पछि हामीले फेरि पुरानै अवस्थामा फर्कियौँ।
कोरोना भाइरस रोग COVID-19 सँग सम्बन्धित तपाईँका प्रश्न तथा जिज्ञासाहरू समाधानको प्रयास गरिदिनु भएकोमा चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगंजका छाती रोग विशेषज्ञ एवं कोविड व्यवस्थापन समिति संयोजक डाक्टर सन्त कुमार दासलाई धेरै धन्यवाद, अनि प्रश्न जिज्ञासा पठाउनु हुने तपाईँ सबै सहभागी श्रोताप्रति पनि हामी आभारी छौँ।
आमा बच्चा दुवैजनाको स्वास्थ्य एकदमै राम्रो छ, तपाईँले आफ्नै गर्भवती श्रीमतीको राम्रो स्याहार गर्नुभएको रहेछ। अब अर्को महिना 4th पटकको गर्भ जाँचका लागि आउँदा पनि दुवैजना सँगसँगै आउनुहोस् है।
हजुर हुन्छ डाक्टर साहब, यस्तो बेलामा त झनै ख्याल गर्नु पर्यो नि, आमा बच्चाको स्वास्थ्यको कुरा छ।
हजुर, परिवारको सबै सदस्य मिलेर मेरो राम्रो ख्याल राख्नु भएको छ।
हो नि, कोरोना भाइरस संक्रमण बढ्दै गएको अहिलेको अवस्थामा गर्भवती र सुत्केरीको विशेष ध्यान पुर्याउनु पर्छ है। गर्भवती तथा सुत्केरी आमाले शरीरमा रोगसँग लड्ने क्षमता बढाउन झन् धेरै ताजा र पोसिलो खानेकुरा खानुपर्छ।
हजुर डाक्टर साहब, हामीले मौसम अनुसारका हरिया सागपात र फलफुल खुवाउँछौँ, र हामीले पनि खान्छौँ। खान्छौ। अन्डा दुध दही घिउ खुवाउन पुगेकै छ, माछा मासु नियमित नै खुवाइरहेका छौ।
र अर्को महत्वपूर्ण कुरा, यदि गर्भवतीलाई कोरोना भाइरस संक्रमणको शंका लागेमा वा संक्रमण पुष्टि भए पनि गर्भको बच्चालाई संक्रमण हुन्छ नै भन्ने तथ्य फेला परेको छैन, त्यही भएर नआत्तिनु होला। यस्तै सुत्केरी आमामा कोरोना भाइरस संक्रमणको शंका लागेमा वा संक्रमण पुष्टि भएमा पनि आमाले बच्चालाई दुध खुवाउन चाहिँ छोड्नु हुँदैन। बरु आमाले बच्चालाई दुध खुवाउनु अघि साबुन पानीले मिची मिची हात धुने, नियमित स्तन सफा गर्ने र दुध खुवाउँदा मास्क पनि लगाउने गर्नुपर्छ। आमाले दुध खुवाउन नसक्ने अवस्था छ भने आमाको दुध सफा र सुरक्षित तरिकाले निचोरेर सफा भाँडोमा जम्मा गरेर पनि बच्चालाई खुवाउन सकिन्छ।
सहभागी श्रोता, यस बेला हामी कोरोना भाइरस रोग COVID-19 का विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति हेलो भन्छिन आमा सुनिरहेका छौ। हामी सबैलाई थाहा छ कोरोना भाइरस संक्रमणले अहिले विश्वकै श्रम बजार र अर्थतन्त्र नराम्रोसँग प्रभावित बनेको छ। आर्थिक शक्ति सम्पन्न मानिएका मुलुकहरूमा समेत लाखौं श्रमिकहरूले रोजगारी गुमाएका छन् भने कैयौं रोजगारदाता निकायहरू पनि धराशायी अवस्थामा छन्। यसको प्रभाव नेपालमा पनि नराम्रोसँग परेको छ। नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रेमिटेन्सले धानेको छ। यसरी वैदेशिक रोजगारीमा रहेकाहरू रोजगारी गुमाएर स्वदेश फर्किएका छन् भने यसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि पर्ने देखिएको छ। यस्तै बढ्दो बेरोजगारीसँगै उत्पन्न हुने मनोसामाजिक समस्या त छँदैछ। आज हामी समग्र श्रम बजारमा देखिएका चुनौती र बेरोजगारीका कारण उत्पन्न मनोसामाजिक समस्याको समाधानका लागि सरकारी योजनाका सेरोफेरोमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेसँग कुराकानी गरेका छौँ। अबको पालोमा सुनौ यो कुराकानी।
यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
यहाँको लागि मेरो पहिलो प्रश्न, कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ र यसको प्रत्यक्ष असर पनि श्रम बजारमा देखिएको छ, नेपालको श्रम बजारमा चाहिँ यसको प्रभाव कस्तो छ होला?
अब यो अन्य देशमा चाहिँ अब नेपालको पनि अब सबै प्रकारका पेसा व्यवसाय र विशेष गरी अब रोजगारीमा पनि यसले नकारात्मक प्रभाव नै परेको छ। अर्थात् अब यो महामारीले अब आर्थिक श्रृङ्खलामा ठुलो संकुचन ल्याएको छ। अब किन्ने कुरा पनि घटेको छ, एक ठाउँबाट अर्को ठाउँमा सामान लाने कुराहरू पनि त्यति अहिले सहज रूपमा हुन नसकेको र विश्वव्यापी रूपमै एक ठाउँबाट हुने व्यापार अर्को ठाउँमा नजाने अथवा त्यसले चाहिँ यो सम्पूर्ण आर्थिक चक्रलाई नै संकुचन गरेको छ। तसर्थ अब यसको प्रभाव नेपालको सन्दर्भमा पनि अब व्यापक नै छ र यो अब दीर्घकाल रूपमा यसबाट हामी पुनर्लाभ हुनलाई केही समय लाग्ने नै देखिएको छ।
यसले नेपाली अर्थतन्त्रलाई चाहिँ कस्तो प्रभाव पार्ला? यो श्रम बजार र अर्थतन्त्र जोडिएको कुरा भएको हुनाले
श्रम बजारमा अब तिनटा कुरा महत्वपूर्ण हुन्छ। एउटा अब हाम्रो उद्यम पेसा व्यवसाय निरन्तर हुन्छ कि हुँदैन भन्ने कुराले देशको अर्थतन्त्रलाई पनि आकलन गर्न सकिन्छ। बिक्री वितरणै कम हुने भएपछि चाहे नहुने भएपछि अब आर्थिक त्यहाँ उपार्जनको कुरा भएन। र अर्को कुरा अब त्यसँगै अब लगानीहरू बढेपछि उद्यम व्यवसायहरू बढ्छ अथवा हाम्रो पूर्वाधारहरू बढ्छन् जसमा चाहिँ मानिसलाई रोजगारीमा सिर्जना गर्न सकिन्छ। अब जसले चाहिँ आमदानी हुने आमदानी भएपछि कर तिर्छन्, कर तिरेपछि अब राज्यको पनि आमदानी बढ्छ, राज्यको आर्थिक स्थिति राम्रो हुँदै गएपछि अर्थतन्त्र पनि सबल देखिने हो। तसर्थ अघि सबै कुरामा अहिले घटोत्तरी भएको सन्दर्भमा अब अर्थतन्त्रमा त सामान्य स्थिति छैन।
लाखौं नेपाली चाहिँ वैदेशिक रोजगारीमा विभिन्न देशमा हुनुहुन्छ होइन, यो पछिल्लो अवस्थामा उहाँहरूको रोजगारीको निरन्तरताको अवस्था चाहिँ कस्तो छ?
वैदेशिक रोजगारीमा रहनुभएका नेपालीहरूको चाहिँ तिनटा अवस्था चाहिँ देखिन्छ। पहिलो कुरा, कतिपयले रोजगारीलाई निरन्तरता दिइरहनु सक्नु भएको छ, चाहे पहिले गरेको काम होस् चाहे नयाँ काममा आबद्ध भएर होस्। अर्को वर्ग हुनुहुन्छ जसले हिजो पाइरहनु भएको रोजगारी भन्दा आंशिक रूपमा मात्रै रोजगारी पाइरहनु भएको छ, कम कार्यघण्टा काम गर्ने अथवा कम कार्यदिन काम गरेर उहाँहरू टिकिरहनु भएको छ। र त्यसको पक्ष चाहिँ अब यो विदेशमा काम गर्दाखेरि उद्यमको क्षेत्र हो, कृषिको क्षेत्र हो, व्यापार व्यवसायको क्षेत्र हो, त्यो नचलेको कारणले कटौतीमा परेर स्वदेश फर्किनुपर्ने अवस्था हुनुहुन्छ अथवा त्यहाँ उहाँहरू अब कामविहीन अवस्थामा हुनुहुन्छ।
यो कामविहीनहरू हुनुहुन्छ भन्ने यहाँले कुरा गर्दै गर्दाखेरि उहाँहरूको अवस्थालाई अझ राम्रो बनाउनको लागि हामीले केही पहल गर्न सक्ने अवस्था हो?
अब निश्चित रूपमा सरकारले त पहल त गरि नै हाल्छ। अब हामीले पहिलो कुरा चाहिँ हामीले दूतावास मार्फतबाट अब त्यहाँ सकेसम्म अब वैकल्पिक क्षेत्रमा सिप र क्षमता अनुसार उतै पनि वैदेशिक रोजगारीका अरू अन्य पेसावर व्यवसायमा उहाँहरू वा रोजगारमा जोडिन सक्नुहुन्छ भनेर हामीले त्यसको खोजी गर्न भन्ने निवेदनहरू गरिरहेछौँ, होइन, जानकारीहरू गराइरहेछौँ। अब पहिलेको सामान्य अवस्थामा जस्तो त हुँदैन, अहिले आंशिक रूपमा अब जस्तै पहिले एक दिनमा 8 घण्टा काम पाउँथ्यो, अहिले 4 घण्टा काम पाइरहेछु भने पनि त्यो कामहरूलाई निरन्तरता दिनुहुन भने हामी अनुरोध गर्छौँ। आर्थिक मन्दिरमा बाँच्ने र बचाउने दृष्टिकोणले नै हेर्नुपर्ने हुन्छ। सरकारले अब विभिन्न निकायबाट विभिन्न कार्यक्रमहरू गरेका छन्, निजी क्षेत्रका नै अब छन्, कतिपय विदेशी कामदारहरू फर्क फर्किनु भएको अवस्था छ। विदेशी कामदार फर्केको ठाउँमा नेपालीले केही सिप सिकेर पनि आफूलाई चाहिँ त्यसमा जोड्न सक्नुहुन्छ।
यो स्वरोजगारको क्षेत्रको खोजी गर्दाखेरि जस्तो कतिपय जग्गा जमिनहरू चाहिँ बाँझै राखेर विदेशी तरकारी अथवा खाद्यान्नहरू आयात गरेर खाइरहेका छौँ भन्ने अवस्थाको पनि धेरै टिप्पणी भयो। यो विशेष गरी लकडाउनको समयमा धेरै कुरा उठ्यो होइन। कृषि क्षेत्रमा चाहिँ युवाहरूलाई स्वरोजगार बनाउने क्षेत्रको चाहिँ पहिचानको तर्फ के कति पहल भइरहेको छ?
कृषिमा त अब सरकारले यो अहिले विशेष गरी अब यो महामारीमा बन्द बन्दै हुने सन्दर्भमा चाहिँ अब कृषि क्षेत्रलाई नै प्राथमिकीकरण गरिएको क्षेत्र हो होइन। यहाँले भन्नुभएको जस्तो अब कृषि र पशुपालन उत्पादन र आपूर्ति श्रृङ्खला भन्छौँ हामी, भ्यालु चेन भन्छौँ, योसँग जोडिएको कुरा हो। तर मूल कुरा अब कृषिमा चाहिँ फेरि अब हामीले यो निर्वाहमुखी भन्दा पनि अलिकति आधुनिकीकरण गर्दै लैजानुपर्ने आवश्यकता छ, नभए दिगो हुँदैन। अब त्यसलाई हामीले अर्ग्यानिक तरकारी खेती अथवा अरू प्रकारका विभिन्न प्रकारका यस्ता मोडेलहरू चाहिँ हामीले अब भनौँ न इजरायलबाट आएका पनि साथीहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि केही गरिरहनुभएको देखिन्छ। अब हाम्रो युवा श्रम शक्ति अहिले फर्किरहनु भएको अवस्थामा हामीलाई त्यो पनि अवसर आएको छ जस्तो लाग्छ हामीलाई। विशेष गरी यसमा अब सरकारले यो प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लगायत कृषि मन्त्रालयले पनि र सबै वाणिज्य ब्याङ्कहरूले पनि अब कति मलाई लाग्छ 10-20 जनालाई चाहिँ लोन अनिवार्य दिनुपर्ने भन्ने पनि नीतिहरू ल्याएको छ। स्याउ फलिरहेको छ जुम्लामा, हामीले अहिले डिपार्टमेन्ट स्टोरहरूमा हेऱ्यौँ भने विदेशी जुस खान्छ भने स्याउ हामी नै फल्छ, स्याउ पुगेर गएको अवस्था पनि छ कतिपय ठाउँ भने। स्याउको अब हामीले जुस फ्याक्ट्री बनाउने हो कि स्याउकोबाट स्याउ उत्पादनबाट पुरै मूल्य कसरी लिने भन्ने तरिकाले पनि निजी क्षेत्रले पनि यो अवसरलाई चाहिँ कम नाफा हुने सन्दर्भमा नेपालको कृषि क्षेत्र चाहिँ दिगो क्षेत्र हो, यसमै अब व्यावसायिक लगानीहरू बढाएर यही क्षेत्रलाई चाहिँ अलिकता हामीले जीविकोपार्जनको आधारहरू बनाउनु पर्ने देखिन्छ।
अहिले धेरै जस्तो युवाहरू नेपालमै हुनुहुन्छ र उहाँहरू बेरोजगार पनि हुनुहुन्छ र अवसरहरूको खोजी गरिराख्नु भएको छ। कतिपय युवाहरूलाई यो कुरा थाहा नहुन सक्छ, त्यसो हुनाले उहाँहरूले कहाँ सम्पर्क गर्ने, उहाँहरूलाई चाहिँ के के चाहिँ सम्भावना हुन सक्छ?
प्रत्येक गाउँपालिका र नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रबाट हामीले सबै प्रकारका रोजगारमूलक सेवा सुविधाहरू चाहिँ एकदर प्रणालीबाट उपलब्ध गराउने भन्दा यो रोजगार सेवा केन्द्रहरू पनि व्यवस्था गरेका छौँ। ब्याङ्कहरूमा जाँदाखेरि पनि उहाँहरूले पनि बताइदिन सक्नुहुन्छ। युवा स्वरोजगार कोषहरू छ, अब युवा परिषद भन्ने छ, त्यसै गरी अब विभिन्न यो सङ्घीय कार्यालय प्रदेशका कार्यालयहरू पनि छन्, सहकारीहरू छन्, हाम्रो सहकारी डिभिजन कार्यालयहरू छ, प्रत्येक नगरपालिका र गाउँपालिकामा सहकारी शाखाहरू छ, सहकारीका के अवसर हुन सक्छन् भन्दा त्यहाँबाट पनि उहाँहरूले जानकारीहरू लिन सक्नुहुन्छ होइन। रोजगार सेवा केन्द्र मार्फतबाट एकीकृत रूपमा जानकारी गराउन अहिले संस्थागत गर्ने सोच पनि राखेका छौँ।
अहिलेको अवस्थामा काममा जान नसक्ने, रोजगारी गुम्ने, रोजगारी नपाउने जस्ता समस्याले त आर्थिक मात्रै होइन सामाजिक र मनोवैज्ञानिक समस्याहरू पनि निम्ताउँछ र निम्ति पनि रहेका छन्। यसको असर त दीर्घकालीन हुन्छ नै, कुन कुन क्षेत्रमा यस्तो असर देखा पर्ने गरेको छ र यो असरहरूबाट जोगिन चाहिँ के उपाय गर्न सकिएला यहाँको विचारमा?
यसको लागि हामीले अब यो मनोसामाजिक परामर्शका कार्यक्रमहरू पनि अब हाम्रै मन्त्रालयबाट पनि केही कार्यक्रमहरूबाट पनि हामीले गरिरहेछौँ। विशेष गरी यो वैदेशिक रोजगारीमा गएका वा फर्केका परिवारहरूलाई पनि हामीले यो गरिरहेछौँ। तर यसलाई लार्ज स्केलमा लान अब स्वास्थ्य मन्त्रालयले पनि अथवा अरू मन्त्रालयहरूले पनि यो मनोसामाजिक परामर्श कार्यक्रमहरू चलाइरहेछ। अब यहाँ जस्तो यो सार्वजनिक सञ्चार माध्यमले पनि अब यस्ता व्यक्तिलाई परेको मानसिक दबावहरूलाई घटाउनेको लागि चाहिँ प्रचार प्रसार गरिदिने, अब यसका विशेषज्ञहरूबाट पनि आवश्यक सेवाहरू दिने र हाम्रो मन्त्रालयले कल सेन्टरमा चाहिँ यो मनोसामाजिक परामर्शको तालिमहरू दिएर हाम्रो 1143 फोन नम्बरमा फोन गर्दाखेरि पनि हामीले व्यक्तिहरूलाई काउन्सिलिङहरू परामर्शका कुराहरू पनि गरिरहेछौँ भने नगरपालिका र गाउँपालिकाहरूले पनि आफ्ना कर्मचारीहरूलाई यो मनोसामाजिक परामर्शका विधिहरू सिकाएर नागरिकहरूलाई सेवा दिँदाखेरि चाहिँ अहिलेको अवस्थामा यसरी दिँदा राम्रो हुन्छ भन्ने खालको हिसाबले उहाँहरूलाई पनि काउन्सिलिङ आवश्यकता अनुसार दिनुपर्ने जस्तो देखिएको छ।
हाल वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेका तर रोजगारी गुमाएका र स्वदेश फर्कन चाहनेहरूले पनि स्वदेश फर्कन पाएका छैनन्, यसकारण उनीहरू बेखर्ची भएर अल्पत्र परेका छन् भने उनीहरूलाई फिर्ता गराउन र उतै रोजगारी व्यवस्थापनका लागि सरकारले के कदम चालिरहेको छ?
पहिलो कुरा त अहिलेसम्म 43,333 जना मान्छेहरू आज मैले अहिले कुरा गर्दा गर्दैको मितिसम्म आइसक्नु भएको छ वैदेशिक रोजगार सम्बन्धित देशसँग समन्वय गरेर फ्लाइट तालिकाहरू मिलाएर क्रमशः हामीले अब प्राथमिकीकरण गरेर ल्याउने कामहरू सुचारू राखेका छौँ। अब आत्तिनु परेन, सरकारले ल्याउने कामलाई निरन्तरता दिइरहेको छ। बेखर्ची भएकालाई पनि कोषको कल्याणकारी कोषबाट अथवा अरू व्यवस्था गरेर ल्याउने भनेर सबै व्यवस्थाहरू भइरहेको छ, यो नियमित रूपमा भइरहेको छ। सरकारले कुनै पनि नागरिकलाई अलपत्र अहिलेसम्म छोडेको छैन, छोड्दैन।
कोरोना भाइरस संक्रमण महामारीले श्रम बजार र अर्थतन्त्रमा पारेको प्रभावका साथै प्रभाव न्यूनीकरणका लागि भइरहेका पहल तथा प्रयासहरू बताइदिनु भएकोमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेप्रति हामी आभारी छौं। सहभागी श्रोता, आज समेटिएका सूचना एवं जानकारीहरू पक्कै पनि तपाईँको लागि उपयोगी भयो होला भन्ने आशा हामीले गरेका छौँ। कार्यक्रम हेलो भन्छिन आमामा गरिएका छलफलले तपाईँलाई कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाय, संक्रमितको उपचार तथा उपचारपछि परिवार र समाजमा पुनर्स्थापना र कोरोना भाइरसका कारण उत्पन्न विभिन्न मनोसामाजिक समस्यासँग जुड्न र समाधानका लागि कार्यक्रम सहयोगी रह्यो होला भन्ने हाम्रो ठम्याइ छ। कार्यक्रम सुनेर आफ्ना प्रश्न तथा जिज्ञासा राखेर सहभागी हुनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यस्तै कार्यक्रम प्रसारण गरेर सहयोग पुर्याउनु हुने रेडियो नेपाल तथा सम्पूर्ण सहकर्मी एफएम रेडियोहरूप्रति धेरै धन्यवाद छ। जाँदा जाँदै अहिलेको विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा विशेष ख्याल गरौँ। सुरक्षित, स्वस्थ र निरोगी व्यवहार अपनाऊ। यति भन्दै कोरोना भाइरस रोग अर्थात् COVID-19 विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति हेलो भन्छिन आमाको लहरबाट सम्पूर्ण उत्पादन सहकर्मीहरू यशोदा, पवन, सतीश, सुशीला, रमेश, माया, दिनेश र उपेन्द्र सहित म सरिता पनि बिदा माग्छु। नमस्ते।
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि